الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سورة البقرة میں ہم 83 نمبر آیت پڑھ رہے تھے اور درمیان میں ٹائم ہو گیا تھا تو وہیں سے شروع کرتے ہیں اس آیت کا میں نے موقع محل بتا دیا تھا کہ پیچھے اللہ تعالیٰ نے یہود کے جو کارگزاری بیان کی وہ اس وجہ سے تھی کہ یہ نبی اکریم صلی اللہ علیہ وسلم کو پر ایمان نہیں لائیں گے اس کی وجوہات بتائی گئی تھی ان کے رویوں کے اندر سے ان کے ماضی کے حوالے سے اور اس کے بعد پھر اللہ تعالیٰ نے بتایا کہ یہ شریعتوں کے ساتھ کیا کرتے رہے اور پھر اب ان میں سے میثاق لے لیے ہیں یہ دو تین میثاق آگے زیر بحث آئیں گے تو یہ اس لیے آ گئے ہیں کہ اب اللہ تعالیٰ نے ان کے بارے میں بتانا ہے کہ اپنی ان کرتوتوں کی وجہ سے تم اس قابل نہیں ہو کہ تمہارے اندر امامت کا جو کام چل رہا تھا اس کو جاری رکھا جائے اس لیے پھر ایک نئی امت کی تاسیس ہو جائے گی تو اس کی طرف اب کلام بڑھ رہا ہے تو یہ جو باتیں اب میثاق پیچھے منہم امیون یہ ساری باتیں اس مقصد سے تھیں کہ اب آگے کلام تھوڑا سا اس طرف جا رہا ہے کہ ان کے کرتوت بتاتے بتاتے ایک تو ہے کہ وعدے کر دیا اللہ تعالیٰ نے پیچھے آیت نمبر 75 میں کہ یہ اب ایمان نہیں لائیں گے تمہیں توقع ہے کہ یہ ایمان لے آئیں گے یہ ایسا نہیں کریں گے اب اس کے بعد اگلی جو بات بتائی جا رہی ہے وہ یہ کہ ان کی شریعت کے ساتھ جو کھیل کھیلتے رہے ہیں اور جو یہ اللہ کے احکام کے ساتھ معاملہ کرتے رہے ہیں اور اللہ کے باندھے ہوئے عہدوں کے ساتھ جو معاملہ کرتے رہے ہیں اس وجہ سے یہ اب اس قابل نہیں ہیں کہ ان کے اندر وہ ان سے میں توقع رکھوں کہ یہ میرے اس کام کو کرتے رہیں گے جو میں نے ان سے کروانا چاہا ہے اسی پہلو سے پہلا میثاق پہلے بتا دیا تھا کہ یہ کتاب کو خود اپنے ہاتھ سے لکھتے اور کہتے ہیں کہ یہ اللہ کی طرف سے ہے اور تمناؤں کے سارے جی رہے ہیں اور کہتے ہیں کہ ہمیں آگ نہیں چھوئے گی اس کی اللہ تعالیٰ نے وضاحت کر دی تھی اس کے بعد فرمایا کہ یہ اللہ نے ان سے عہد لیا تھا بنی اسرائیل سے کہ تم اللہ کے سوا کسی کو معبود نہیں سمجھو گے اور والدین کے ساتھ حسن سلوک کرو گے اور رشتہ داروں کے ساتھ اور یتیموں کے ساتھ اور مسکینوں کے ساتھ وقول للناس حسنا اور لوگوں کے اچھی بات کہو گے یہ احسان کی ایک سمجھ لیجئے کہ فرع ہے اس کی برانچ ہے یا اس کے نکلنے والا ایک حکم ہے کہ والدین کے ساتھ حسن سلوک رشتہ داروں کے ساتھ حسن سلوک یتیموں کے ساتھ حسن سلوک مسکینوں کے ساتھ حسن سلوک اسی کی ایک فرع ہے یا اسی کی ایک برانچ ہے کہ لوگوں سے بھلی بات کہو بھلی بات کا مطلب یہ ہے کہ ان کی عزت احترام والی ان کو ذلیل نہ کرنے والی ہو ان کو نقصان پہنچانے والی نہ ہو خیر خائی پر مبنی ہو نرم ہو خوشگوار ہو یہ سارے پہلو اس کے اندر آ جاتے ہیں لیکن جس مقام پہ یہ جملہ آیا ہے اس سے اندازہ ہو رہا ہے کہ یہ جو پیچھے باتیں مسلمانوں کے ساتھ ہو رہی ہیں اس کو نمایاں کرنے کے لیے کہ وہ اللہ کے رسول کا بھی مذاق اڑا رہے ہیں انکار بھی کر رہے ہیں اور وہ بیچارے کوئی بات کر جاتا ہے اگر ان کا کوئی کمزور آدمی تو اس کو جا کے ڈانٹتے ہیں یہ اس پیش نظر اس کو نمایاں کیا گیا ورنہ اس کی ضرورت نہیں تھی کیونکہ وہ وبل والدین احسانہ میں اور یعنی احسان کے اندر سب کچھ شامل ہوتا ہے حسن سلوک ہے اس کا مطلب تو حسن سلوک میں یہ کیسے ہو سکتا ہے کہ آدمی بدتمیزی کر دے حسن سلوک میں یہ کیسے ہو سکتا ہے کہ آدمی دھوکے والی باتیں کرے تو حسن سلوک کے اندر یہ شامل تھا لیکن اس موقع کے لحاظ سے کہ یہود جو اب جو نبی اکریم صلی اللہ علیہ وسلم کے ساتھ کر رہے ہیں اس کے اعتبار سے اس کو نمایاں کر دیا گیا کہ ہے تو یہ احسان ہی لیکن یہ لوگوں کے ساتھ بھلی بات بھی نہیں کرتے بدتمیزی پہ اتر آتے ہیں ہیلے بہانے پہ اتر آتے ہیں جھوٹ بول رہے ہیں کہ ہم ایمان لائے ہوئے ہیں حالانکہ ایمان نہیں لائے ہوئے اپنی منافقت کو چھپا رہے ہیں اپنی کمزوریوں کو چھپا رہے ہیں تو اس کو نمایاں کر دیا اس جملے نے وقول للناس حسنا اس لیے بعض مفسرین نے یہاں تک بات پہنچا دی ہے کہ یہ نبی کریم صلی اللہ علیہ وسلم کے بارے میں سچائی نہیں بتا رہے لوگوں کو تو یہ بھی اس کے اندر شامل ہو جائے گی لیکن وہ اس کا مطلب کیا ہے وہ سمجھ لینا چاہیے اس کے بعد پھر ان کے رویے پر چشمہ کرتے ہوئے ہم کئی چیزیں اس میں ڈال سکتے ہیں تو وقول للناس حسنا یعنی لوگوں کے ساتھ بھلی بات کہو بھلی بات کے سارے ہی پہلو جو اردو کے بھلی میں ہیں وہی حسنا میں ہیں یعنی اچھے انداز سے کہو ذلیل کرنے والی نہ ہو نقصان پہنچانے والی نہ ہو دھوکہ دینے والی نہ ہو غلط بات نہ ہو سچی بات ہو یہ سارے پہلو اس کے اندر آ جاتے ہیں تو فرمایا گیا اقیم الصلاۃ اور نماز قائم کریں، ان سے میں نے میثاق لیا تھا کہ نماز قائم کریں گے. دوسری جگہ اللہ تعالیٰ نے بتا دیا کہ اذاء الصلاۃ، انہوں نے نماز ضائع کر دی. میں ہر دفعہ یہی عرض کرتا ہوں کہ یہ آئینہ ہمارے لیے بھی ہے. ہم اس وقت اسی حالت میں ہیں جس حالت میں قرآن کے نزول کے زمانے میں اہل کتاب تھے، بالکل اسی حالت میں. نماز ہم نے بھی ضائع کر دی ہے، لوگوں سے بھلی بات کہنا ختم ہو چکا ہے، جھوٹ بولنا، فراڈ کرنا، باتیں بنانا، ہیلے بہانے تراشنا، یہ سب کچھ ہم کرتے ہیں. بندہ مومن کو اس سے کیا فرق پڑتا ہے کہ وہ اس کی کوئی راز فاش ہو جائے؟ بندہ مومن کو اس سے کیا فرق پڑتا ہے کہ وہ کسی بات کا حق کا اعتراف کر لے؟ بندہ مومن کو اس سے کیا فرق پڑتا ہے کہ اگر وہ دھوکہ دے کے 10 روپے کما لے گا تو کیا فرق پڑتا ہے کمانے میں؟ ہم نے کیا کام کرنا ہے؟ ہم نے اس وصف پر قائم رہنا ہے کہ لوگوں سے بھلی بات کہنی ہے، خیر خواہی والی، محبت والی، اپنائیت والی، عزت والی، احترام والی، بھلے والی، فائدے والی بات کہنی ہے. نماز قائم کرنی ہے، زکوٰۃ دینی ہے. یہ دین کے اوپر جب ہم عمل کرتے ہیں تو یہ دو باتیں بہت نمایاں ہو کر ہمارے سامنے آتی ہیں. لیکن اب ہماری بدقسمتی یہ ہے کہ ہماری امت کے ایک پورے طبقے میں بس یہی دین رہ گیا ہوا ہے. پہلی باتیں ساری ختم ہو گئی ہیں. لا تعبدون الا اللہ ختم ہو گیا، وبالوالدین احسانہ ختم ہو گیا، ذی القربا کے ساتھ حسن سلوک ختم ہو گیا، یتیموں کے ساتھ ختم ہو گیا، مساکین کے ساتھ. ہم دین صرف اسی کو سمجھتے ہیں کہ اقیم الصلاۃ واتوا الزکات، کہ نماز پڑھ لیں اور زکوٰۃ دے لیں. یہ دین کا آدھا تصور ہے. اگر کوئی آدمی نماز پڑھتا ہے لیکن ساتھ جھوٹ بولتا ہے، ماں باپ کی خدمت نہیں کرتا، لوگوں کے ساتھ حسن سلوک نہیں کرتا، اس کا پیسہ یتیم اور مسکینوں کی مدد کے لیے نہیں نکلتا، تو اس کا مطلب ہے کہ وہ مومن نہیں ہے، اللہ کی میثاق پر نہیں ہے. ثم تولیتم الا قلیلا منکم، فرمایا کہ میں نے ان سے میثاق لیا بنی اسرائیل سے اور کہا کہ تم یہ کام کرو گے، لیکن تم پھر گئے، تھوڑے سے لوگ قائم رہے. یہ بڑا دلچسپ موقع ہے کہ اللہ تعالیٰ نے اوپر نام لیا کہ میں نے بنی اسرائیل سے عہد لیا کہ تم اللہ کی بندگی کے علاوہ کسی کی بندگی نہیں کرو گے، اور پھر اس کو مخاطب کر لیا. یعنی وہاں پر جو غیب کے سیگے سے تھرڈ پرسن سے بات شروع ہوئی تھی، لیکن اس کو فوراً ہی سیکنڈ پرسن میں کر دیا، مخاطب کے لیے کر دیا. تولی تم کا مطلب ہے کہ میثاق توڑ دیا، میثاق پورا نہیں کیا، وعدہ جو اللہ نے کر رکھا تھا اس کو پورا نہیں کیا، جو تم نے عہد باندھا تھا اس کو پورا نہیں کیا. اب اس کے بیچ میں ایک جملہ موجود ہے، وہ جملہ یہ موجود ہے کہ اللہ نے تم سے میثاق لیا تھا کہ یہ نہیں کرو گے، اور تم نے اقرار کیا تھا. اس کو دوسری جگہ کھول بھی دیا اللہ تعالیٰ نے آگے اسی سورہ البقرہ ہی میں غالباً، کہ تم نے اقرار کیا تھا اور اقرار کرنے کے بعد تم پھر گئے. تو یہاں پر یہ بات انڈرسٹوڈ ہے، موجود ہے. یہ ہم زبان کے اندر عام قاعدہ ہوتا ہے کہ ہم انڈرسٹوڈ چیزوں کو بعض موقعوں پر نہیں بولتے. جب کہا گیا کہ ہم نے میثاق لیا تو اس کا مطلب ہے کہ تم نے مانا تھا، ہم نے منوایا تھا، یہ واضح سی بات ہے. تو فرمایا کہ تم نے منہ پھیر لیا اس سے، لیکن تم میں سے تھوڑے لوگ ہی اس پر قائم رہے. جو پیچھے داستان گزری ہے ان کی، اس کی آپ سمجھ سکتے ہیں کہ عہد توڑنے کا مطلب کیا تھا. یعنی آپ سبت کے معاملات دیکھ لیجئے، آپ فتوے لکھنے کے معاملات دیکھ لیجئے، آپ گائے کا ذبح کرنے کا معاملہ دیکھ لیجئے، کسی چیز کو انہوں نے پورا نہیں کیا. یہ جو مرض ہے، یہ مرض دو وجہ سے پیدا ہوا یہود کے ہاں. ایک اس وجہ سے کہ ہمیں آگ نہیں چھوئے گی، جیسا کہ پیچھے تصور گزرا. جب آدمی کو یہ خیال ہو کہ اللہ تعالیٰ ہمیں کچھ نہیں کہے گا تو جو مرضی کرتے رہیں. اور ہماری امت میں یہ رویہ اس لیے پیدا ہوا کہ ہم نے شفاعتوں کو غلط طریقے سے مان لیا، کہ کوئی بات نہیں، اللہ تعالیٰ ناراض ہو جائیں گے تو محمد صلی اللہ علیہ وسلم شفاعت کر دیں گے، اور کوئی بات نہیں، ہمارے بابا جی اللہ تعالیٰ کو لاڈ پیار سے منوا لیں گے. قریش مکہ کے ہاں یہی تعلق فرشتوں کے ساتھ، کہ ہم فرشتوں کی عبادت کرتے ہیں کہ وہ اللہ تعالیٰ کو راضی کر لیں گے. تو یہ عمل جو ہے شرک، اس لیے اللہ تعالیٰ منع، شرک کے منع کرنے کی ایک وجہ یہ بھی ہے کہ شرک مانتے ہی بددیانتیوں کے راستے کھل جاتے ہیں، شرک مانتے ہی بندگی چھوڑنے کے راستے کھل جاتے ہیں. تو شفاعت کا غلط تصور ایک طرح کا شرک ہے، غلط تصور ہے. ٹھیک ہے کہ جو قرآن کا تصور ہے وہ تو بالکل اس کے مطابق ہے، لیکن یہ تصور کہ ہمارے یہ بابا جی اللہ تعالیٰ کے فیصلے کو تبدیل کروا لیں گے، وہ اتنے مؤثر ہیں کہ اللہ تعالیٰ کا فیصلہ بدل جائے گا، میرے حق میں ہو جائے گا، یہ شرک کی ایک جھلک ہے اس کے اندر۔ اس لیے شفاعت کا عقیدہ ہو یا اپنے بارے میں یہ خیال ہو کہ ہم دوزخ میں نہیں جائیں گے، اگر گئے بھی چند دنوں کے لیے، ہماری امت کے پاس یہ بھی مرض ہے، اور شفاعت کا بھی ایک غلط تصور ہے، اور بزرگوں کا بھی ایک غلط تصور ہے کہ ہم نے بعض بزرگ پیر ایسے پکڑے ہوئے ہیں کہ جن کے پکڑنے کے بعد ہمیں خیال ہے کہ بس ہم جنت میں چلے جائیں گے، اب جو مرضی کر لیں، بابا جی خوش ہیں تو اللہ بھی خوش ہے، ایسا کوئی تصور موجود نہیں ہے۔ تو اس کا جو اللہ کی شریعت سے، اللہ کی بندگی سے نکلنے کے اسباب، یہ امتوں کے اندر جو پرانی امتیں گزری ہیں اور اپنی امت کو دیکھ لیں تو وہ یہی اسباب ہیں کہ وہ دین کے بعض چیزوں میں غلوب ہو جاتا ہے، حدود سے تجاوز ہو جاتا ہے، اور پھر مسائل پیدا ہو جاتے ہیں۔ البتہ ان کے اندر سے تھوڑے سے لوگ حق پر قائم رہے، اس کا مظاہرہ نبی اکریم صلی اللہ علیہ وسلم کے زمانے میں بھی ہوا، جیسے عبدالسلام تھے، یا عبداللہ بن سلام، جی جزاک اللہ جی، رضی اللہ تعالیٰ عنہ، وہ ایمان لے آئے اور انہوں نے ایمان قبول کیا کیونکہ ان کے اندر وہ چیز موجود تھی جو اللہ تعالیٰ جس کو یہاں کہہ رہے ہیں کہ تم میثاق کے توڑ دیا، وہ میثاق پر قائم تھے۔ انہی کا ذکر آگے سورہ آل عمران میں بھی آ رہا ہے کہ وہ راتوں کو کھڑے رہتے ہیں، قرآن کی تلاوت کرتے ہیں بڑی توجہ کے ساتھ۔ تو یہ جو معاملہ ہے یہ بالکل واضح اللہ تعالیٰ نے کر دیا کہ تم نے، میں نے میثاق لیا تھا، تم نے منہ پھیر لیا۔ وانتم مورزون، اور فرمایا کہ تم تو ہو ہی منہ پھیرنے والے۔ اس کے دو تین پہلو ہیں جس کو سمجھ لینا چاہیے۔ اعراض کرنا ان کی عادت ہے، پیچھے ہم پڑھ چکے ہیں، ایک اس کے اندر یہ معنی ہے کہ منہ پھیرنا ہی پھیرنا ہے، پہلے بھی پھیرتے رہے ہو، اب بھی پھیرو گے، اس میثاق میں بھی پھیرا، اس سے پہلے بھی پھیرے منہ اور بعد میں بھی۔ دوسرا پہلو یہ ہے کہ آج تم نے یہ فیصلہ کر لیا ہوگا کہ تم منہ پھیر کر ہی رہو گے، اللہ کی بات کو نہیں مانو گے۔ اور تیسرا پہلو اس کا یہ ہے کہ جو انسان کی مزاج کی ایک چیز ہوتی ہے کہ مثلا ہم بعض بچوں کے بارے میں کہتے ہیں نہیں یہ تو کسی کے ساتھ چل کر نہیں کام کر سکتا، اس نے خود ہی کام کرنا ہے، یا ہم کہتے ہیں کہ بھئی یہ جو آدمی ہے نا یہ تو یہ ملازمت نہیں کر سکتا، یہ آدمی کاروبار نہیں کر سکتا۔ یہ جو مزاج کی باتیں ہوتی ہیں یہ قومی مزاج بن جاتا ہے، جیسے ہمارا قومی مزاج خود پسندی ہے، ہماری جو ملت اسلامیہ ہے وہ اتنی زیادہ خود پسند ہے کہ اپنی غلطیوں پر دھیان ہی نہیں دیتی ہے، بہت خود پسند ہے۔ کنتم خیر امت اخرجت للناس، اس نے اتنا ہمارے دماغوں پہ اثر کیا ہوا ہے، حالانکہ وہ صحابہ کے لیے بولا گیا تھا کہ ہم سمجھتے ہیں کہ ہم بہترین امت ہیں۔ جب بہترین امت ہیں تو اس کا نتیجہ کیا نکلتا ہے کہ جب کوئی مجھے بتاتا ہے نا تمہارے اندر غلطی ہے، تو چونکہ میں تو اپنے آپ کو بہترین سمجھتا ہوں تو مانوں گا کہ، یہ ایک لازمی نتیجہ نکل آتا ہے۔ تو ہماری امت میں یہ خرابی ہے، اور شاید ان کے ہاں بھی کچھ اس طرح کا تصور رہا ہو، کیونکہ ہر امت، ہر قوم اپنے آپ کو بڑا اعلیٰ سمجھتی ہے۔ تو مورزون میں یہ مزاج کی، قوم کا مزاج یہ بن جاتا ہے کہ شریعت کے اندر سے راستے نکال لیں، شریعت کے اندر سے راستے نکال لیں۔ کل میں ایک کتاب پڑھ رہا تھا، پتہ نہیں نام نہیں لینا چاہیے، اس میں جملہ لکھا ہوا تھا کہ شرائع کے اندر سب سے بڑی چیز ہیلا ہے، شرائع کے اندر، شریعت کے اندر سب سے بڑی چیز ہیلا ہے، کہ آپ قانون کی پیروی کرتے ہوئے اپنے لیے کہاں کہاں گنجائش نکال سکتے ہیں۔ یہ وہ حیثیت ہے ہماری امت میں بھی ہیلوں کی۔ تو یہ مورزون ہے کہ ہم نے قانون آئے گا، اس کے پورے قانون پر عمل نہیں کرنا، اس کے اندر سے راستے نکال لیں، چور راستے نکال لیں۔ تو اس کو یہاں غالباً میرے خیال میں اسی پر یہاں سٹریس ہے کہ تم میں سے اکثر لوگوں نے اس معاہدے کو توڑ دیا، اس میثاق کو، تھوڑے لوگ اس پر قائم رہے، کیونکہ تمہارا مزاج بن گیا ہوا کہ چور راستے نکالتے ہو۔ تو یہ تینوں پہلو پیش نظر ہو سکتے ہیں، کچھ مفسرین نے پہلے کو ترجیح ہے، کچھ نے دوسرے کو۔ تیسری بات میری طرف سے سمجھ لیجئے کہ تمہارے اندر شریعت کے میثاق کے اندر سے چور راستے نکالنے کا एक तरीका तुम्हारे अंदर मौजूद है। हमारी जो बाज़ फतावा हैं उसमें आपको ये चीज़ नुमाया तौर पे नज़र आ जाएगी, और यहूद के यहाँ जो फतावा हैं उसमें भी आपको ये चीज़ आराम से नज़र आ जाएगी। तो अब ये पहला मीसाक है इस मज़मून के मुकम्मल होने के बाद। एक मज़मून यहाँ पे अल्लाह ताला ने मुकम्मल किया था कि आफ़त माउना यू मैन लकुम 75 नंबर आयत में, क्या तुम तवक्को रखते हो कि ये वाले लोग ईमान ले आएंगे जो इनका पीछे सारी चार्जशीट सुनाई गई। उसके बाद फिर फरमाया कि जो मेरे साथ ये शरीयत का जो मामला है उसके अंदर ये क्या करते रहे हैं, और अब ये बता रहे हैं अल्लाह ताला के मीसाक के साथ क्या करते हैं। ये तो पहला मीसाक हो गया। तो जो आदमी खुदा के साथ मीसाक बांधने के बाद तोड़ दे, उससे आप ये तवक्को कैसे कर सकते हैं कि खुदा का पैगाम पहुँचाएंगे। आप देखिए कि जब तक उम्मत इस्लामिया जो है वो अपने किरदार में सही जगह पर कायम रही, अपने ईमान में और अपने किरदार में, तो हमने दुनिया को इस्लाम दिया है, हमारे किरदार ने दिया है, हमारी सीरत ने दिया है। लेकिन जब से हमने ये रवैया छोड़ा है, किरदार छोड़ा है, सीरत छोड़ी है अपनी, तब से कुरान तो अपना काम कर रहा है लेकिन हम नहीं कर रहे हैं, हम तो बिगाड़ का बायस बनते हैं। यानी एक वाक्या लम्ज यूनिवर्सिटी में एक प्रोफेसर साहब ईमान कबूल करके आ गए, तो 6 महीने यहाँ रहे, तो ये बात कहकर चले गए कि मैं अपना ईमान बचाने के लिए पाकिस्तान छोड़ के जा रहा हूँ। आया मैं इसलिए था कि पाकिस्तान में जाऊँगा तो वहाँ मुसलमान है तो मुझे इस्लामी ज़िंदगी गुजारना आसान होगा। ये सूरत हाल। तो ये हमारे अंदर जो एराज है मज़हब से, कानून से, कोई कानून दे दीजिए, मज़हब तो बाद की बात है, पाकिस्तान का कोई कानून बना लीजिए, सबसे पहले चोर रास्ते, लूप होल्स, सबसे पहले। और ये सिर्फ ऐसा नहीं कि हमारे यहाँ ज़्यादा है, खुदा के मज़हब के साथ भी है, सारी दुनिया लूप होल्स निकालती है, लेकिन ये कि खुदा की शरीयत के साथ निकाले जाए, क्योंकि हुकूमत तो नहीं जानती होती कि हमने कोई चोर रास्ता निकाला। चलो यहाँ तो समझ आती है, अकल का काम किया आपने, खुदा के साथ शरीयत में जब हम करेंगे तो इसका मतलब है कि हम खुदा को धोखा देने की कोशिश कर रहे हैं। अगला मीसाक अल्लाह ताला ने लिया, وَإِذَا أَخَذْنَا مِيثَاقَكُمْ لَا تَسْفِكُونَ دِمَاءَكُمْ وَلَا تُخْرِجُونَ أَنفُسَكُمْ مِنْ دِيَارِكُمْ ثُمَّ أَقْرَرْتُمْ وَأَنْتُمْ تَشْهَدُونَ। हमने तुमसे ये मीसाक लिया था कि तुम खून रेजी नहीं करोगे, अपने लोगों को कत्ल नहीं करोगे, और ना अपने लोगों को उनके घरों से निकालोगे। फिर तुमने इकरार किया था इस बात का और तुम इस पर गवाह भी थे। ये कोहे तूर में जो वाक्या हुआ था उसकी तरफ इशारा है। जब अल्लाह ताला ने इनसे अहद लिया तो कोहे तूर इनके ऊपर साहिबान की तरह आ गया था, तो ये उन्होंने देखते हुए ये अहद किया था। तो तशहदून का मतलब यह है कि तुम गवाह थे इस बात के कि अल्लाह ताला ये अहद ले रहे हैं। अहद के बारे में एक और बात यहूद की समय लेनी चाहिए, इसलिए अल्लाह ताला ने उसको मिसाक का लफ्ज बार बार बोल रहे हैं कि इनके ख्याल में ये वाहिद उम्मत हैं जिनके साथ अल्लाह ने मीसाक बांधे हैं। ये वाहिद मखलूक हैं इंसानों के अंदर से जिनसे अल्लाह ताला ने मीसाक बांधे हैं। अल्लाह ताला एक पार्टी के तौर पर बिहेव करता है। मीसाक तो ऐसे ही होता है ना कि जी मैं ये करूँगा आप ये करेंगे, मैं ये करूँगा आप ये करेंगे, इस ख्याल से। और ये जोड़ते हैं हज़रत आदम से और जोड़ते हैं हज़रत नूह से, वहाँ से अपने अहद मुआहदे, इसलिए अपनी किताब का नाम भी ये अहद नामा टेस्टामेंट रखते हैं, ओल्ड टेस्टामेंट और न्यू टेस्टामेंट, कि अल्लाह के साथ हमारा मुआहदा है, हम अहद में हैं। अब अहद में तो दोनों पार्टियाँ बराबर होती हैं कि एक छोटा होता है एक बड़ा होता है, बराबर होती है ना, उस जगह चले गए ये। तो ये वो चीज़ है जिसको अल्लाह ताला ने फिर यहाँ मिसाक के लफ्ज़ से बार बार बोल रहे हैं, और अपना जिक्र कर रहे हैं, इनका नहीं कर रहे हैं। जो लफ्ज़ों में बलागत है वो ये नहीं है कि मैंने इनसे इनके साथ मिसाक बांधा, अखजना हमने लिया था मिसाक, हमने लिया था मिसाक, ये अल्फाज बता रहे हैं कि उनकी इस जो हिस थी उसको अल्लाह ताला चोट लगाना चाहते हैं कि ये मिसाक मैंने लिए थे, तुम बराबर की पार्टी नहीं थे कि भाई मुआहदा हो रहा है ये करोगे तो ये करेंगे ये करोगे। अगरचे अल्लाह ताला की ये जो सारी बातें हैं उसमें ये चीज़ मौजूद होती है, नेकी करोगे तो जन्नत दूंगा, वादे हैं अल्लाह ताला के, लेकिन उन्होंने मिसाक, तो अब मिसाक जो है वो इनके यहाँ बड़ी अहमियत रखता है और हमारे दीन में भी उसकी बड़ी अहमियत है। सारा दीन ही अहद पर खड़ा होता है, सारा कानून भी अहद पर खड़ा होता है, तो उसमें कोई ऐसा पहलू नहीं है। लेकिन बहरहाल उन्होंने एक ख़ास रंग दे रखा था। मसलन हज़रत नूह के साथ जो उनका अहद हुआ अल्लाह ताला का, उसको उन्होंने रेनबो की निशानी रखी कि रेनबो इसलिए लगती है आसमान पर कि अल्लाह ताला हज़रत नूह के साथ जो वादा किया था कि जो मेरे मानने वाले हैं उनको मैं बचा के रखूँगा और उनके साथ उनका साथ दूँगा, उस वादे को नुमायाँ करते हैं रेनबो से अल्लाह ताला हर बरसात के मौसम में, हर तूफ़ान के मौसम में, ताकि उनको याद आ जाए कि हज़रत नूह के साथ ये मुआहिदा हुआ था। इस तरह की चीज़ें उन्होंने बहुत सारी बना रखी। तो इसलिए मिसाक का लफ्ज़ जो यहाँ पे, दरअसल वो सारी उनकी दास्तान को नुमायाँ करता है, जो उनकी अहमियत है उनके दीन के अंदर मिसाक की, वो भी एक यहाँ नुमायाँ हो जाती है। तो फरमाया कि ये मैंने इनसे अहद लिया था कि तुम खून रेजी नहीं, अपने लोगों का खून नहीं बहाओगे, दिमागुम के अल्फाज बोले। अरबी ज़ुबान में ये असलूब ज़रा हमारी ज़ुबानों से मुख्तलिफ है, अपना खून नहीं बहाओगे, तो मतलब यह है कि अपने लोगों का, और अपने आप को घरों से नहीं निकालोगे, मतलब अपने लोगों को घरों से नहीं निकालोगे। तो ये लफ्जी तौर पर तर्जमा ये है कि अपना खून नहीं बहाओगे और अपने आप को घरों से नहीं निकालोगे, मुराद है कि तुम अपने लोगों को कत्ल नहीं करोगे और अपने लोगों को घरों से नहीं निकालोगे। ये मुआहिदा जो है, ये जो अल्लाह ताला ने अलवाह उतारी थी उसमें भी था, लेकिन इन अलवाह के लिहाज से जो तूर के नीचे इनका ऊपर वाली बात भी तूर ही का हिस्सा है, ऐसा नहीं है कि वो तूर के तहत नहीं हुआ था। जो अहकाम अशरा अलवाह में थे, स्लैब्स में थे, उन्हीं अहकाम अशरा पर मुआहिदा हुआ था। इसलिए कुरान के अल्फाज हैं कि उस चीज़ को मजबूती से थाम लो जो मैंने तुम्हें दी है, ठीक है। तो उसमें से अब अल्लाह ताला एक एक करके उसको नुमायाँ कर रहा है कि कहाँ कहाँ ख़राबी नहीं की। बुनियादी दीन में पहले जो मिसाक गुजरा उसमें बुनियादी दीन है, अल्लाह की बंदगी है, वालदैन के साथ एहसान है, यतीमों मस्किनों और रिश्तेदारों के साथ, लोगों के साथ भली बात कहना है, नमाज पढ़ना है, ज़कात देनी है, इस पर भी कायम नहीं रहे। और दूसरा ये कि अल्लाह ताला ने कुछ समाजी अहकाम दिए थे कि तुम खून रेजी नहीं करोगे, अपने लोगों को घरों से नहीं निकालोगे। पुराने ज़माने में घरों से निकालना एक अब भी छोटा जुर्म नहीं है, लेकिन पुराने ज़माने में कौम कबीले के साथ ही ज़िंदगी गुजर सकती थी। ऐसा नहीं हो सकता कि आदमी अकेला रह सके। अब आप यहाँ से उड़कर अमेरिका चले जाएं, अकेले रह सकते हैं, पुराने ज़माने में ऐसा मुमकिन नहीं था। अगर आप अपनी कौम कबीले के साथ नहीं हैं तो लोग उठाकर ग़ुलाम बना लेंगे, मार डालेंगे, सामान आपका लूट लेंगे, तो पूरी कौम कबीले का एक सहारा चाहिए होता था। तो ये क्या करते हैं कि अपने लोगों को घरों से निकाल देते, कौम को कबीले के लोगों को घरों से निकाल दिया। तो इसलिए अल्लाह ताला ने ये कानून दिया था कि तुम अपने लोगों को घरों से नहीं निकालोगे। इस कानून की एक शक्ल हमारे यहाँ भी रहेगी कि अपने भाई को, अपने बहन को, अपनी बहू को, अपनी बेटी को घर से ना निकाला जाए, लेकिन वहाँ का जुर्म और तरह का था। तो फरमाया कि मैंने इनसे मिसाक लिया था कि तुम अपनों का खून नहीं बहाओगे और अपनों को घरों से नहीं निकालोगे उनके। सुम्मा अकररतुम, फिर तुमने इकरार भी कर लिया था और तुम गवाह भी थे। सुम्मा अंतुम हाउलाई तक्तलूना अनफुसकुम, फिर ये तुम ही हो कि अपने लोगों को कत्ल करते हो। वतुखरजूना फरीकन मिनकुम मिन दियारे, और ये तुम ही हो कि जो अपने एक ग्रोह को अपने घरों से निकाल देता। अब ये जाहिर है कि कत्ल तो हम भी करते हैं, यहूद भी करते थे, मना होने के बावजूद। एक कत्ल है सजा के तौर पर, वो अल्लाह ताला ने कभी नहीं रोका, बल्कि जब हम सूरह बनी इसराइल में जाएंगे तो वहाँ देखेंगे कि अल्लाह ताला ने ये फरमाया कि मैंने जिसका भाई कत्ल कर दिया जाए उसको मैंने वजालना ले वली यही मंसूरा, हम उसकी मदद करते हैं, और कानून दिया उसके लिए, उसके लिए हमने पूरे मुआशरे को कायम रखा है कि उसका साथ दिया जाए और उसकी सजा दिलवाई जाए उसके मकतूल के कातिल को। लेकिन एक कत्ल होता है गुस्से में आके मैंने कर दिया, उन्होंने मेरा कत्ल कर दिया, ये जो कत्ल है उसकी बात हो रही, जिसको हम उर्दू में कत्ल कहते हैं, अरबी में ये दोनों माने में आ जाता है, जायज़ कत्ल के लिए भी और नाजायज़ कत्ल के लिए भी। तो यहाँ ये नाजायज़ कत्ल के माने में है कि तुम लोगों को कत्ल करते थे। ये ज़ाहिर है कि माल के लिए जितनी भी दुनिया की तमन्नाएं हैं उनके लिए, बाप को कत्ल कर दिया, विरासत पे कब्ज़ा करने के लिए बहन भाइयों को कत्ल कर दिया, किसी की खातून से शादी करनी है उसके मियाँ को कत्ल कर दिया, जो भी जराइम के असबाब होते हैं वो सारे पेश नज़र हैं, तो तुम कत्ल करते थे। अब ये जो इतनी बात है ये तो हमारे लिए भी मना है, क्या जिस संगीनी के साथ अल्लाह ताला यहाँ जिक्र कर रहे हैं हमारे लिए भी वैसा ही है? जी हमारे लिए भी वैसा ही है कि ये इतना ही संगीन मामला है जितना खुदा को ना मानना, उतना ही संगीन मामला है कि हम कत्ल करें। ये बहुत कबीरा गुनाहों में से, बहुत कबीरा गुनाहों में से, ये दो पहलुओं से कबीरा गुनाह बन जाता है, हकुकुल्ला के अतबार से भी और हकुकुल्लेबाद के अतबार से भी। हकुकुल्ला में है कि अल्लाह ने मना कर रखा है, अल्लाह के बंदे हैं, अल्लाह के बंदों को कैसे कत्ल कर सकता है कोई, यानी मैं अपने भाई के मुकाबले में आप लोगों को कम हैसियत दूंगा, किस वजह से कि वो मेरे बाप का बेटा है, तो मेरे खुदा की मखलूक है आप सारे लोग, तो मैं कत्ल कैसे कर सकता हूँ? तो हकुकुल्ला में एक आपने मसला पैदा कर दिया, दूसरा ये है कि हकुकुल्ला बाद में उस आदमी को कत्ल कर डाला है, वो अपना हिसाब मांगेगा कल आपसे। तो ये वो दोहरा जुर्म है और जुर्म बहुत बड़ा है, किसी की जान लेने का हक सिर्फ अल्लाह ताला को है। अल्लाह ताला ने एक जगह बयान किया है कि मैं इसलिए तुम्हारा खुदा हूँ कि अल्लज़ी यतवफ़ाकुम, कि मेरी बंदगी करो, मुझे माबूद समझो, क्योंकि मैं तुम्हें मौत देता हूँ। मौत देने का हक सिर्फ किसका है? खुदा को हक हासिल है, और किसी को यह हक हासिल नहीं है। तो इस तरह से जो कत्ल करता है, हाँ अल्लाह ने इजाज़त दे रखी है सजाए मौत की या कुछ, तो फिर हम जान ले सकते हैं, क्योंकि वो अल्लाह की तरफ से मामला हो रहा है कि अल्लाह ने हमें इजाज़त दे दी है। अब उसमें जो झूठ बोलेगा, गलत फैसला करेगा, पता है जज को कि आदमी बेकसूर है, पैसे लेकर उसने जान ले ली, सजाए मौत दे दी है, तो दुनिया में तो वो कातिल नहीं, जज है उसने फैसला दिया, लेकिन कल क़यामत वाले दिन कातिल के तौर पर उठेगा और संगीन तरीन जुर्म के साथ उठेगा। तो इसलिए वो जज, वो फैसला करने वाला जो पैसे लेकर किसी को कत्ल करवा देता है, सजाए मौत दे देता है, वो कातिल है। दोनों ही कातिल होंगे कल क़यामत वाले दिन उठेंगे, जिसने पैसे दिए कत्ल करवाया, कत्ल का फैसला लिया सजाए मौत का, वो भी, और जिस जज ने किया वो भी। तो ये छोटा जुर्म नहीं है, बहुत बड़ा जुर्म है, इसलिए उसको नमाज रोज़े के बाद नुमाया तरीन जगह पर रखा है अल्लाह ताला ने, कि नमाज को छोड़ना उतना ही जुर्म है कत्ल कर देना वैसा ही। तो हमारे लिए भी ये माहिदा इतना ही सख्त है, हमने भी नबी वसल्लम के हाथ पर जो अहद बांध रखा है उसमें हमने भी कह रखा है कत्ल नहीं करेंगे, जना नहीं करेंगे, डाका नहीं डालेंगे, चोरी नहीं करेंगे, ये सारे अहद हमने नबी अकरम वसल्लम के हाथ पर बांधे हैं उम्मत के तसलसल के अंदर। उनका हाथ तो हमें मैसर नहीं है, लेकिन उम्मत का जो तसलसल चला आ रहा है उसमें हमने ये अहद बांध रखा है नबी वसल्लम से, अल्लाह से, कि हम कत्ल नहीं करेंगे, हम जना नहीं करेंगे। वतुखरिजूना फरीकन मिनकुम मिन दियारिहिम, कि तुम अपने एक ग्रोह को उनके घरों से निकाल देते हो। अब वो क्या करते हैं कि किसी जुर्म के बहाने, किसी झूठे इल्ज़ाम पर, जिस तरह से कत्ल किए जाते हैं इस तरह लोगों को निकाला जाता था, घर पे कब्जा करना है तब, कुछ और मामला करना है तब, या गुस्सा आ गया अब सजा देनी है तो सजा देनी है, तो कौम कबीले से निकाल दिया। निकालने के लिए क्या करते थे, वो भी दिलचस्प बात है। निकालने के लिए ये करते कि ये इर्द गिर्द कौमों कबीलों के साथ रबता करते कि आप जनाब इस साहिब को उठा कर ले जाएं, खूब पिटाई कीजिए और फिर कैदी बना लीजिए। अब वो उसकी टोह में रहते हैं, उधर कोई बाजार गया है, कबीले से बाहर निकला है कोई सामान लेने के लिए, उठा लिए। अब चूँकि उसको जलील करना था, कुछ करना था, कोई फ़ायदा उठाना था, वो ले गए। अब ये वो घर वाले आ जाएंगे, वो खोजी हमारा आदमी अगवा हो गया, वो इतला आ गई उधर से कि वो उठा कर ले गए, गुलाम बना लिया उन्होंने, तो ये जाएंगे अब ये जो जिन साहब ने उनको कहा था, ये जाएंगे कुछ जेब में पैसे डालेंगे, चलो जी अपने भाई को छुड़ा के लाते हैं, क्या बात है, बड़े नेक आदमी हैं जी, कमाल कर दिया जी, बड़े पैसे दे दिए, 100 ऊँट दे आए हैं अपने भाई को छुड़ाने के लिए, पूरे कौम कबीले में वाह वाह हो रही है। इसको फिर अल्लाह ताला ने आगे बयान किया है, तज़ाहरून अलैहिम बिल्लिस्म वलुद्वान, तुम उनके ऊपर चढ़ाई करते थे झूठे गुनाहों की बुनियाद पर, झूठी सरकशी की बुनियाद पर। इसके जो तर्जमे दो तीन किए गए हैं, दोनों को वाज़े कर देता हूँ। ایک ترجمہ یہ کیا گیا ہے کہ تم ایک دوسرے کی ان کے خلاف مدد کرتے ہو اسم کے ذریعے سے اور عدوان کے ذریعے سے. یہ ترجمہ بھی بالکل ٹھیک ہے, کوئی مسئلہ نہیں کہ تم ایک دوسرے کا ساتھ دیتے ہو ان کے خلاف, جن کو گھروں سے نکالا ہے ان کے خلاف تم ایک دوسرے کا ساتھ دیتے ہو اسم کی بنیاد پر, عدوان کی بنیاد پر, گناہ کی بنیاد پر, ظلم اور زیادتی کی بنیاد پر. دوسرا ترجمہ یہ ہے کہ تم ان کے اوپر چڑھائی کر دیتے ہو, غالب آنے کی کوشش کرتے ہو اسم کے ذریعے سے اور عدوان کے ذریعے سے. یعنی ایک ہوتا ہے نا غلبہ آپ کو اب اللہ نے دے دیا, اقتدار دے دیا یا کچھ کر دیا, لیکن آپ نے زبردستی جس طرح سے روس میں لینن انقلاب لے کر آیا تھا اس طرح سے انقلاب لے آئے آپ کہ زبردستی آپ چھا جائیں قوم کے اوپر. تو یہ تظاہرون علیہم بالاسم والا دوسرا مطلب یہ ہے اس کا. تیسرا مطلب اس کا یہ ہے کہ تم ان قوموں کے ساتھ جو پکڑ کے لے جائیں گے ان کے ساتھ مل کر ان کے اوپر اسم اور عدوان کا معاملہ کرتے تھے. یعنی میں ایک قوم کا آدمی ہوں, آپ میری قوم کے افراد ہیں, میں نے آپ میں سے کسی کو دوسری قوم کے لوگوں کو کہا کہ میں آپ کو کرتا ہوں یا آپ اس آدمی کو پکڑ کر لے جائیں, اب میں نے اس کو پوری مدد کی ایک دوسرے کو, تو یہ اسم و عدوان کے ساتھ معاملہ کرنے کا مجھے لگتا ہے کہ یہ زیادہ یہاں پر مناسب ترین ہے کہ تم ان کے اوپر اب ان کے دشمنوں کی مدد کرتے تھے ان کو پکڑنے کے لیے. اسم کا مطلب ہوتا ہے گناہ, عام طور سے ہم اس کا ترجمہ کرتے ہیں, لیکن یہ اصل میں منکر کا ہم معنی ہے. منکر کا مطلب ہوتا ہے کہ جتنے بھی ناپسندیدہ کام ہیں, ناگوار کام ہیں اور عدل کے الٹ ہیں ان کو اسم کہا جاتا ہے. جتنے بھی کام برے ہیں اور عدل کے خلاف ہیں, کیونکہ فحشا جو ہے وہ عدل کے خلاف نہیں ہے, وہ ویسے گناہ ہے, باقی سارے گناہ تقریباً عدل کے خلاف ہوتے ہیں. تو فحشا کی کیٹیگری کے گناہ جو ہیں وہ عدل سے ذرا مختلف چیز, وہ عدل کے تحت نہیں آتے. اس لیے اللہ تعالیٰ نے بھی جب الگ سے بیان کیا ہے تو منکر کو اور فحشا کو الگ کر دیا. بعض اوقات اس کا فحشا کا کچھ دائرہ عدل میں آ جاتا ہے ریپ وغیرہ کی شکل میں, لیکن وہ ویسے عدل کے خلاف نہیں ہوتے. جب دو رضامندی سے کوئی کام کر رہے ہیں تو وہ عدل کے خلاف نہیں ہے, تو وہ صرف فحشا ہے, عریانی اس گناہ میں اسم میں تو آ جائے گا لیکن وہ عدل کا الٹ نہیں ہے. جبکہ اسم کے اندر, یعنی سمجھ لیجیے کہ اسم کے دو پہلو ہیں, ایک فحشا بے حیائی وغیرہ کے کام اور دوسرے عدل کے خلاف جتنے کام. عدل کے خلاف جو کام ہوتے ہیں اس میں عام طور سے حق تلفی شامل ہوتی ہے, عام طور سے کہ آپ کا حق تھا میں نے مار لیا, آپ کے پیسے تھے میں نے مار لیے, آپ کو احترام دینا تھا میں نے نہیں دیا, آپ کا حق بنتا تھا کہ فیصلہ آپ کے حق میں ہو میں نے نہیں کیا. تو اس طرح سے وہ ساری چیزیں عدل کے خلاف چلی جاتی ہیں. عدل کا ایک حصہ تو یہ ہوتا ہے کہ میں نے شرافت کے ساتھ عدل کی خلاف ورزی کی ہے, شرافت کے ساتھ. جیسے اس کو سمجھیے, شرافت کا مطلب عثمانی میں لیجیے کہ شریفانہ کام ہوتا ہے. مثلا ایک چور ہمارے گھر میں آیا, چھپ چھپا کے داخل ہوا, چیز اٹھائی اور چھپ چھپا کے نکل گیا, یہ شریفانہ چور ہے. یا تو چوری ہے, برائی ہے, لیکن اس نے کوئی ہنگامہ نہیں کیا. لیکن وہ آدمی جو گن پوائنٹ پہ آ گیا, مارا پیٹا ہے گھر والوں کو, زنجیروں میں باندھا ہے, رسیوں میں باندھ کر بٹھا دیا ہے, مار پیٹ کے سامان اٹھا کر لے گیا ہے, یہ ڈاکو ہے, اب یہ شریف چور نہیں ہے. تو اسم میں پہلی کیٹیگری آتی ہے اور عدوان میں دوسری کیٹیگری آتی ہے, خوف, ہراس, دہشت یہ پیدا کر دینا. تو دونوں ظلم ہی ہوتے ہیں, یعنی چوری کرنا بھی ظلم ہے لیکن عدوان میں آپ نے دوہرا تیرا ظلم کر ڈالا ہے. تو عدوان بھی ظلم ہے اور اسم بھی ظلم ہے. تو اس دونوں ظلموں کو سمجھ لیجئے کہ یہاں پہ اللہ تعالیٰ نے کور کر لیا ہے. تو اسم میں بھی گناہ ہے اور عدوان میں بھی. اس کو قرآن مجید دوسرے کا منکر اور بغی کے لفظ سے بیان کیا ہے کہ منکر کا مطلب ہے عدل کے خلاف کام کرنا, اور بغی کا مطلب ہے کہ آپ سرکش ہو جائیں, آپ نے بندوق اٹھا لی ہے, آپ لوگوں کے جتھا بنا کے ان کے لیے مصیبت بن گئے ہیں, بغاوت کا روپ اختیار کر لیا, ڈاکوؤں کا روپ, راہزنوں کا روپ اختیار کر لیا, تو یہ عدوان ہوتا ہے. تو ترجمہ ٹھیک ہے, آپ گناہ اور ظلم کہہ سکتے ہیں کیونکہ ظلم, لیکن ہر گناہ ظلم ہوتا ہے حقیقت میں دیکھا جائے تو. میں اگر آپ کے 10 روپے بھی چوری کرتا ہوں تو ظلم کر رہا ہوں آپ کے ساتھ, وہ اپنی جگہ پہ. تو یہاں روک لیتے ہیں جی. وآخر دعوانا الحمدللہ رب العالمین.